अब हजुरको शुभ नाम चाहिँ के पर्यो होला नि?
मेरो शुभ नाम चाहिँ विकास विश्वकर्मा हो।
विश्वकर्मा है?
हजुर।
अनि कतिको उमेर कति पुग्नु भयो हजुर
तपाईँ? मेरो 35
35 है, 35 उमेर हो
हजुर।
अब तपाईँलाई अब हजुर के प्रश्न राख्न चाहन्छु भने, अब तपाईँ जुन दिन हाम्रो यो भूकम्प आएको थियो नि, सबभन्दा महाभूकम्प नेपालमा, भनौँ तपाईँ यहाँ जहाँ बस्नुभएको थियो त्यो बेला, खासै अहिले तपाईँ अब कता बसोबास गर्नुभएको छ अहिले आज?
म यहीँ जुमसुम,
जुमसुममा,
मुस्ताङ जिल्लाको सदरमुकाम जुमसुममा, जुमसुमको स्पेसल्ली यो एरिया एयरपोर्ट।
एयरपोर्टमा तपाईँ के गर्नुहुन्छ?
मेरो आफ्नो सानो व्यवसाय छ। हजुर।
के को व्यवसाय थियो?
म इलेक्ट्रोनिक भन्नाले मोबाइलको पसल हो मेरो यो।
ए हजुर है। अनि म चाहिँ मेरो चाहिँ अब तपाईँ त्यो दिन जब त्यो महाभूकम्प आएको दिनमा तपाईँको भावना तपाईँलाई कस्तो लाग्यो होइन, के चाहिँ भयो तपाईँलाई त्यो दिनमा?
खासमा अब भूकम्प आफैमा एउटा अप्रत्याशित घटना हो होइन, यो कुनै योजनाबद्ध रूपमा आउने चिज होइन। हाम्रो अहिले विज्ञानले पनि, विज्ञान अहिले 21 शताब्दीमा यति अगाडि छ, तैपनि विज्ञानले पनि पत्ता लगाउन नसकेको चिज हो। जस्तै यो गत वैशाख 12 गते महाभूकम्प आयो, त्यो अप्रत्याशित भूकम्प आउँदा 11:58 भूकम्प आउँदा पहिलो झट्का महसुस हुँदाखेरि, किन भन्दा 90 सालमा आएको पहिलो महाभूकम्प पछि झन्डै यो 72 वर्षदेखि 80 वर्षको अन्तरालमा आएको यो ठुलो भूकम्प हो। र 81 झट्का आउँदाखेरि पहिलो कुरो त भाग्ने नै कुरो हुन्छ। हामी सबै यो एरियाको एयरपोर्ट, जुमसुम एयरपोर्ट एरियाका सबै मान्छेहरू त्यति बेला बाटोमा निस्केको स्थिति हो। अब आसपासका छेउछाउका डाँडाहरू, भिरहरू हल्लिरहेको अवस्था, हिमालतिरबाट हिउँ झरिरहेको अवस्था, मान्छेहरूको भागा भाग, बच्चाहरू रोइरहेको अवस्था, महिलाहरू लडिरहेको अवस्था, यो अप्रत्याशित घटना, यो पहिलो अनुभव हो। त्यसले यसलाई शब्दमा ठ्याक्कै मापन गरेर भन्न सक्ने
अनि तपाईँले मेरो अब तपाईँ त्यो जुन बेलामा हल्ला हो, त्यो जुन बेलामा भूकम्प आयो, तपाईँले एकैचोटि भूकम्प हो भनेर थाहा पाएँ कि तपाईँलाई के अब अनुभव भयो आफ्नो?
त्यो त निश्चित रूपमा पनि भूकम्प हो भन्ने कुरा त थाहा हुन्छ नै, किन भन्दा यो भन्दा पहिला पनि 4 म्याग्निच्युड भन्दा मुनिका भूकम्पका साना साना झट्काहरू त आइरहेको हो। 81 यसरी 49 या 59 सेकेन्ड आएको भूकम्प चाहिँ पहिलो भएको हुनाले अब यति बेला त प्रष्ट रूपमा भूकम्प हो भन्ने कुरो त थाहा भएकै हो।
तर तपाईँ भूकम्प आउने साथ तपाईँ के गर्नुभयो? तपाईँ त कहाँ कहाँ हुनुहुन्थ्यो तपाईँको? हुन्छ नि,
म त्यति बेला पसलमै थिएँ। अब 12 बजेको टाइम भनेको अब मध्य दिन हो, त्यति बेला अब पसलमा हल्का ग्राहकहरू पनि हुनुहुन्थ्यो। म आफै मोबाइल बनाउँदै थिएँ, हल्का झट्का महसुस भएपछि अब 2-3 जना ग्राहकहरू भएको टाइममा उहाँहरूले थाहा पाउनु भएको थिएन। मैले भूकम्प आयो भन्दा बित्तिकै उहाँहरू भाग्नुभयो, अनि म पनि तत्कालै ढोका खोलेर भागिहालेको हो। त्यति बेला
भाग्ने बेला कुनै घटनाहरू के के
त्यस्तो घटना म र मेरो पसलमा त्यस्तो घटना भएको होइन, तर बाहिर चाहिँ त्यो भागा भागमा केही महिला दिदी बहिनीहरू लड्नु भएको थियो त्यति बेला,
केही लडेर खुट्टा।
हजुर हजुर हजुर, हल्का चोटपटक त लाग्यो नि, हल्का खरोच कोरिएको, छालाहरू कोरिएको स्थिति चाहिँ हो। त्यति बेला महिला दिदी बहिनीहरू अलिक खुला ठाउँमा भाग्ने भन्ने हिसाबले यता अगाडि डाँडातिर दौडिराख्नु भएको थियो। अब त्यति बेला जस्तो कि अब यही ठाउँमै बाटो साँगुरो, यो एयरपोर्टको एरिया बाटो साँगुरो भएको हुनाले उल्टा त्यसमा विद्युतीय लाइन ढलेर अर्को आपद मान्छेमाथि आइपर्छ भन्ने हिसाबले पनि मान्छेहरू डाँडातिर भागिरहेको स्थिति थियो त्यति बेला।
डाँडाहरू केही भएन
डाँडा भन्नाले, यहाँ जुमसुम बजार, जुमसुम बजार भन्नाले एयरपोर्टको मास्तिरका डाँडाहरू अलि कमजोर भएको स्थितिमा त्यहाँका डाँडाहरू हल्लिएको चाहिँ स्पष्ट हो त्यति बेला, किन भन्दा यहाँको भौगोलिक बनावट, समग्र देशकै भौगोलिक बनावट कमजोर भएको स्थितिमा पनि जुमसुम बजारदेखि माथिको ती डाँडाहरू कमजोर छन्। त्यस्तै माथि भिड भएको हुनाले त्यति बेला ढुङ्गा पनि पल्टेर आउन सक्ने स्थिति पनि एकदमै धेरै नै थियो त्यति बेला। अलि यतातिरको अगाडि यहाँ सानो यो बसको ग्यारेज छ, त्यतातिर भाग्ने क्रम निकै थियो त्यति बेला।
तपाईले बाहिर भाग्ने समय त्यति बेलासम्म पनि भूकम्प आइरहेको थियो कि कस्तो भइरहेको थियो?
अब झन्डै 49 अब 1 मिनटसम्म कम्पन हुने स्थितिमा अब भाग्ने भन्ने कुरो पनि मान्छे त्यति बेला मेन्टली रूपमा नै अब के गर्ने के नगर्ने भन्ने अन्यल भएको बेलामा त्यति टाढै भागेर जाने स्थिति खासै होला जस्तो लाग्दैन र यसमा यति भाग्ने मध्येमा त्यति धेरै मान्छेहरू थिएनन्, 1-2 मात्रै, किनभने त्यति बेला मान्छे मानसिक रूपमा नै एउटा मस्तिष्क नै सुन्न भएको स्थितिमा त्यति भाग्ने कहाँ जाने भन्ने कुरो सोध्न सक्ने स्थिति नै होइन त्यति छोटो समय।
वरिपरि घरहरू त ढल्दैन, घरहरू केही चर्किने, कहाँबाट फुट्ने, केही खस्ने, केही
होइन, त्यो चाहिँ भयो यहाँ सबभन्दा त्यो 12 भूकम्पले पहिलो घर भन्नाले यहाँ माथि एयरपोर्टदेखि माथि रिसोर्ट छ, माउन्टेन रिसोर्ट, त्यो रिसोर्टको अघिल्लो भाग र साइडको भागहरू ढलेको हो। त्यसपछि तुरुन्तै यहाँ घरहरू चर्केका पनि छन्, त्यस्तो भएको हो तुरुन्तै। अब ती माथि डाँडाहरू नै चर्केर धुलो निस्किराखेको, अब अहिले नै पहिरो आउँछ भन्ने त्यस्तो स्थिति भएको हो, त्यस्तो नभएको चाहिँ होइन।
तपाईँको अहिले तपाईँको यो एयरपोर्टमा वरिपरि डाँडाहरू छ, त्यो डाँडाहरू त कुनै भत्किएन, भत्किँदा
होइन भत्किएन भन्नाले त्यस्तो ठुलै पहिरो आउने गरी भौतिक अन्य क्षति पुग्ने गरी भत्किएको चाहिँ होइन, तर चर्केको स्थिति र धुलो पुरा कोइरी मण्डल भएको स्थिति चाहिँ हो त्यस्तो। किन भन्दा अब यो हिमाली भेग भएको हुनाले वरिपरि डाँडा त स्वाभाविक हो, त्यही पनि ती डाँडाहरू नै कच्चा बनोट जस्तो कि माटै माटोको बनोट भएको हुनाले त्यो डाँडो चाहिँ चर्किने काम भएको, अझैसम्म पनि आज यो असारको 10 पनि ती डाँडाहरूमा स्पष्ट रूपमा चिरिएका ठाउँहरू अहिले पनि हेर्न सकिन्छ, वर्षौंसम्म पनि रहला त्यो भग्नावशेष अझै पनि छ।
तपाईँको त्यो दिनमा चाहिँ अब तपाईँको परिवार पनि हुनुहुन्थ्यो कि तपाईँ एक्लै हुनुहुन्थ्यो कि कस्तो थियो यहाँ यो ठाउँमा तपाईँ एक्लै बस्नुहुन्छ कि?
होइन, विगत म 5 छु यस ठाउँमा, म त अहिले म सिङ्गल नै एक्लै नै छु, परिवार यहाँ हुनुहुन्न, परिवार बाहिर हुनुहुन्छ।
त्यस्तो अवस्थामा तपाईँ परिवारहरू के भयो होला, के तपाईँ मनमा चाहिँ तपाईँको के अब खेल खुलबुलीहरू भयो होला?
अनि त्यो त स्वाभाविक रूपमा यस्तो महाविपत्तिमा अब तत्कालै न्युजमा न्युज फ्ल्यासमा आइराखेको थियो, ल काठमाडौँको धरहरा ढल्यो, अन्य बसन्तपुर लगायत सांस्कृतिक संरचनाहरू ढले भन्दा बित्तिकै यो भूकम्प चाहिँ सानो सानो खालको भूकम्प होइन भन्ने कुरो त न्युजबाट नै थाहा भएको कुरो हो। यदि यस्तो प्राकृतिक विपत्तिको बेलामा सबभन्दा पहिला प्रत्येक व्यक्तिले आफ्नो घर परिवार नै सम्झिन्छ, होइन हाम्रो अथवा मेरो पनि अब हालत त्यस्तै नै हो, तर जब त्यो भूकम्पको प्राकम्पन सुरु भयो त्यसपछि लगभगै सबै हरेक नेपालीले आफ्नो आफ्नो ठाउँभन्दा अर्को ठाउँमा बस्ने नेपालीलाई फोन गर्ने स्थितिमा अब करोडौँ फोन एकैचोटि डायल हुँदाखेरि अब बिजी भएको स्थिति र अब कनेक्ट कतिपय ठाउँमा अब भौतिक जो मोबाइलको टावरहरू हो ढलेको र भौतिक क्षति भएको स्थितिमा फोन लाग्दै लागेको होइन, त्यति बेला लगभग झन्डै 2 फोन नलाग्ने भएको हुनाले त्यति बेलाको मान्छेको सोच अनि त्यति बेलाको टेन्सन एक किसिमको राष्ट्रिय विपत्तिको आतंक नै भएको हुनाले त्यति बेला सोच्नै नसक्ने किसिमको आपत्ति थियो।
तपाईँको परिवार चाहिँ त्यहाँ कुन जिल्ला कुन ठाउँमा हुनुहुन्थ्यो?
मेरो परिवार चाहिँ बागलुङ जिल्ला हो। बागलुङ जिल्ला कस्तो भने यी भौतिक संरचनाहरू प्रशस्तै ढलेको छ, झन्डै 300 आसपास अब स्कुलहरू पनि क्षति भएको छ, तर मानवीय क्षति चाहिँ त्यति छैन, किन भन्दा भूकम्पको झट्का गोर्खाको बारपाकदेखि पूर्वतिर भएको हुनाले पश्चिमाञ्चलमा त्यति खासै क्षति नभएको स्थिति हो। त्यही भएर बागलुङ जिल्लामा पनि अब भौतिक संरचनाहरू ढले केही, तर मानवीय क्षति चाहिँ भएको होइन।
तपाईँले त्यो भूकम्प आएपछि आफ्नो परिवारलाई के भयो कि भनेर पछि कति घन्टा पछि उहाँलाई सम्पर्क भयो अथवा अनि सम्पर्क भएपछि तपाईँ अब घरतिर फर्केर जानुपर्छ कि भन्ने सोचहरू आयो कि आएन?
होइन, अब त्यो घरतिर अब त्यो नसोच्ने भन्ने कुरो त किन भन्दा प्रत्येक घन्टाको कुरा भन्दा पनि 2 अब सम्पर्क भएकै होइन, अब मेरो घर मात्रै भन्दा पनि समग्र अब नेपालकै स्थितिमा त्यस्तो सम्पर्क र सम्पर्कै विच्छेद भएको स्थिति हो होइन, त्यति बेला सबभन्दा आफ्नो परिवारलाई नै सम्झिराखेको हुन्छ। अहिले अब यो ग्लोबल दुनियाँमा मान्छे अब मेरै घर अथवा बागलुङ जिल्लामै सीमित हुने भन्ने कुरो होइन, कतिपय हाम्रा फ्यामिलीहरू अब पोखरामा हुन सक्छन्, अब काठमाडौँ नै सबभन्दा बढी क्षति काठमाडौँमै पनि हुन सक्छन्। त्यो स्थिति चाहिँ हो, अब दुई तिन दिनसम्म त अब सम्पर्क विच्छेद नै भयो। अब कतिपय मेरो फ्यामिली मेम्बरहरू अब काठमाडौँमा पनि अध्ययनको सिलसिलामा अब त्यहाँ थिए, अब फोन सम्पर्क नहुँदा अब धेरै नै अब मानसिक पीडा त भइहाल्यो। अब दुई तिन दिनपछि अब सम्पर्क हुँदा अब ल ठिकै नै छ अहिले स्थिति, अब सबै सुरक्षित भएको थाहा भएपछि अब त्यति बेला पछि सामान्य रूपमा चाहिँ मेन्टालिटी ठिकै नै भएको हो।
त्यो त्यो बेलाको सबभन्दा अब अनौठो घटना तपाईँ माथि परेको नि, त्यो बेला चाहिँ सबभन्दा आश्चर्यजनक अथवा आफूले सोच्नै नसक्ने कस्तै केही घटना भयो कि भएन त्यो बेला?
अब आश्चर्यजनक घटना त कस्तो भने एउटा भूकम्प आफैमा आश्चर्यजनक हो, किन भन्दा 90 सालको भूकम्प भन्दा बित्तिकै अब अहिले 82 वर्ष पहिलाको भूकम्प हामीले महसुस गर्ने कुरै होइन। किन भन्दा 82 वर्ष पछि आएको भूकम्पमा 7.9 रेक्टरको भूकम्प आउँदा यो आफै आश्चर्यजनक हो। किन भन्दा अब सामान्य अब मान्छेलाई एउटा कुर्सी टेबलमा हल्लाउँदा मान्छेले अब आत्तिने हुन्छ भने सिङ्गो अब पृथ्वी नै हल्लिराखेको, डाँडा काँडा हल्लिराखेको, अब त्यस्तै पशु पक्षीहरू भागिरहेको त्यस्तै स्थितिमा त्योभन्दा आश्चर्यजनक त अर्को हुनै सक्दैन।
तपाईँले भन्नुभयो अघि मोबाइल पसलमा तपाईँ के मोबाइलहरू बनाउँदै ग्राहकहरू पनि थियो भन्छ, कसरी कसैको धेरै अनौठो तपाईँ मोबाइल बोकेर यसरी भाग्ने जस्तो के कस्तो?
होइन त्यो त स्पष्टै भयो, म आफै मोबाइल बनाउँदै थिएँ होइन, मोबाइल बनाउँदा त्यति ठुलो झट्का आएपछि अब मैले मोबाइल बनाउँछु भन्ने त्यो सोचभन्दा बाहिरको कुरा भयो। एउटा दिमागी रूपमा नै त्यो दिमाग नै खाली गर्ने खालको चिज हो, किनभने त्यति बेला मान्छेले अन्य चिज सोच्दै सोच्दैन। अनि जस्तो कि अब म अब त्यो मोबाइल त्यहीँ छोडेर म भागिहालेँ, ग्राहकहरू नि त्यतिकै म भागेपछि उनीहरू नै भाग्नु भयो। जस्तो कि यहाँ मेरो ठिक अगाडि एउटा सैलुन छ, त्यो सैलुनमा एकजना मान्छेले अब दाढी काटिराखेको स्थितिमा अब त्यो सेभिङ क्रिम लगाएको अनि टावल बाँधेको स्थितिमा ऊ त्यही आधी काटेकैसँग भागेर गइराखेको स्थिति, धेरै अनौठो घटनाहरू भएको हो।
ए तपाईँको चाहिँ जस त्यो मोबाइल लिएर मोबाइल लिएरै भागेको चाहिँ छैन त्यस तपाईँको छिमेकीलाई चाहिँ त्यस्तो घटना?
त्यस्तो घटना चाहिँ भयो छिमेकीमा, किन भन्दा अब दाढी काट्दा काट्दै आधी भइरहेको स्थितिमा पनि ऊ त्यत्तिकै भागिरहेको स्थिति हो। कतिपयले जस्तो कि यहाँ अनौठो घटना के भयो भने बच्चा अब साइकल लिएर खेलिरहेको छ अनि यहाँ सबभन्दा मान्छेलाई भन्छ नि मैले यसलाई त्यसलाई माया गर्छु उसलाई माया गर्छु, सबभन्दा मान्छेले सबभन्दा धेरै आफैलाई माया गर्छ। कतिपय बाबुआमा यस्तो पनि थिए कि आफू मात्रै भागेर अब बच्चा त्यहीँ घरमा छोडिरहेछ, पर गएपछि अब ल मेरो त बच्चा घरमा छ भनेर पछि फर्केर आएर बच्चा लिएर गएको पनि स्थिति छ। किन भन्दा यस्तो अप्रत्याशित झट्का आउँदाखेरि मान्छेले सबभन्दा पहिला आफूलाई मात्रै माया गर्दो रहेछ भन्ने कुरा पनि कतिपय यहाँका त्यति बेला भएका दृश्यहरूले देखाएको हो।
त्यसले त्यो चाहिँ थाहा भयो आफूलाई चाहिँ सबभन्दा मान्यता दिने
पहिलो प्राथमिकता मान्छेको सबभन्दा आफू नै हुन्छ, त्यसपछि न सेकेन्ड पर्सन सोच्ने हो।
अनि वरिपरिको छरछिमेकीहरू भाग्दाखेरि रुवावासी के यस्तो के भयो कि हल्ला अब के को हल्ला?
त्यो त प्रशस्त भयो, त्यो त रुवावासी त भयो, किन भन्दा अब कतिपय अब वृद्ध वृद्ध हुन्छ, उनीहरू भाग्न नसक्ने स्थिति हुन्छ। मैले पहिला पनि भनिहालेँ मान्छेले सबभन्दा पहिला आफूलाई माया गर्छ, किन भन्दा अब अलि यङ मान्छेहरू भाग्न सक्नेहरू त भागिहाल्यो, अब बच्चाहरू भाग्न नसक्ने स्थिति हुन्छ, बुढाबुढी भाग्न सक्दैनन्, अनि बाहिर गएर खुला ठाउँमा गएर ल घरमा बच्चा छ घरमा अब आमा बुवा हुनुहुन्छ भनेर त्यो रुवावासीको स्थिति चाहिँ प्रशस्तै हो त्यो।
अनि तपाईँ अहिले अब यो आज त धेरै महिना भनौँ न महिना दिन भयो,
महिना
झन्डै भयो होइन, 2 महिना हुन्ला, अब आजको समयमा पनि तपाईँ मानसिक रूपमा कस्तो हुनुहुन्छ? त्यो बेला त धेरै भयानक थियो, आज कस्तो लाग्दै हुन्छ?
होइन किन भन्दा मानसिक रूपमा म मात्रै होइन, मैले कैयौँ व्यक्तिहरूलाई पनि सोध्ने गर्छु भूकम्पको असर तपाईँमा अहिलेसम्म के छ भन्दा, हरेक व्यक्ति लगायत म आफै पनि भन्छु त्यो मानसिक पीडा अहिले पनि छ। कस्तो जस्तै कि एक्लै बसिराखेको बेला अहिले पनि हल्लिए जस्तो महसुस हुने होइन, अहिले पनि अब भूकम्प आइहालेको हो कि, अब त्यो मान्छेले त्यो सचेत भइसकेको स्थितिमा मात्रै होइन ऊ सुतिराखेको स्थितिमा पनि त्यो असरले गर्दा सपना पनि ती भूकम्पहरू आइराखेको ढोडिराखेको भागिराखेको त्यो अहिले पनि त्यो अहिले पनि भइरहेको छ। म मात्रै होइन मैले सोध्ने हरेक मान्छेहरू अहिले पनि हल्लिराखेको हो कि आयो कि भाग्नुपर्छ कि भन्ने त्यो स्थिति अहिलेसम्म पनि छ।
अब करिब 2 महिनाको अन्तर्गतमा अझै पनि डर त्रास छ,
त्यो त स्पष्टै छ। किन भन्दा अहिले पनि अब हामीले अब मुस्ताङ जिल्ला किन भन्दा यो सिन्धुपाल्चोक लगायत गोर्खादेखि अब गोर्खादेखि त डिस्टेन्समा त्यति टाढा होइन, तर सिन्धुपाल्चोक काठमाडौँदेखि त टाढै हो। तैपनि अहिले अब मिडियाहरूमा आइरहेको छ, अब पराकम्पनहरू धादिङमा आयो अथवा सिन्धुपाल्चोकमा आयो भन्ने त्यो मिडियामा आइरहेको हुनाले अहिले पनि एक हिसाबले अब के अरे त्यो त्रास छ, फेरि पनि आउने हो कि फर्केर आउने हो कि भन्ने त्यो त्रास यथावत अझै
भविष्यमा नै फेरि भोलितिर आउँछ कि भन्ने अझै सोच त्रास छ है।
त्यो त किन भन्दा अब त्यो विज्ञानले पनि के भन्छ भन्दा नेपाल एउटा भूकम्पबाटै अब बनेको देश हो, किन भन्दा यहाँका ठुल्ठुला पहाड हिजो करोडौँ वर्ष पहिला जब यो पृथ्वीको उत्पत्ति पछि र जति बेला पृथ्वी सिङ्गो जलमग्न थियो त्यति बेला भूकम्प ठुल्ठुला भूकम्पले गर्दा नै नेपाल बनेको भूकम्पले बनेको देश हो। किन इन्डियन र तिब्बतन प्लेटको बीचमा नेपालका हिमाली श्रृङ्खलाहरू भएको हुनाले यहाँ त भूकम्प त अवश्यम भावी भन्छ नि, कुनै पनि हालतमा कुनै पनि समयमा आउन सक्छ, तर त्यो भूकम्पको भित्रको त्यो पावर सञ्चित हुनलाई कमसेमा पनि 80-82 वर्ष लाग्छ। त्यो त्यो अहिले किन भन्दा यो प्रमाणित के भयो भन्दाखेरि 80-70-75 काट्यो भने त्यो बीचमा नेपालमा कुनै पनि हालतमा भूकम्प आउँछ भन्ने कुरा त सत्य हो।
वैज्ञानिकको त्यो रूपमा उहाँले भन्नु, त्योभन्दा पहिला हाम्रो यो समाचारमा नआउनुभन्दा पहिला जुन भूकम्प आएको थियो नि यस्तो सूचनाहरू दिएको थिएन, त्योभन्दा पहिला चाहिँ तपाईँले भूकम्प भने चाहिँ कसरी आउँदो रहेछ के हुँदो रहेछ भने तपाईँले पहिले जानकारी थियो कि यो प्लेटहरूको बारेमा तपाईँको चाहिँ कस्तो थियो विचार त्यो बेला भूकम्पप्रति एउटा हुन्छ नि?
होइन कस्तो भने अब हामी एउटा त्यो 90 र अहिलेको यो 72 यो बिचमा छ नि, अब त्यति बेला अब इतिहासतिर पढ्ने भन्ने कुरा एउटा कुरा भयो, जस्तै कि अब किताबको आगोले पोल्दैन र आगोले पोल्नको लागि अगेनामै हात हाल्नुपर्छ भन्ने कुरा जस्तो भयो होइन। पहिला अब त्यो त्यति अब अहिले मिडिया यति अगाडि छ कि खोज अनुसन्धान पनि प्रशस्तै छ, त्यो अहिले फ्ल्यासमा आउने कुरा एउटा कुरा भयो, तर पनि भूकम्प आउँछ भन्ने कुरा त्यो थाहा भएकै कुरा हो, तर कति वर्षमा आउँछ अथवा के आउँछ भन्ने कुरा त्यो एउटा भविष्यकै गर्वमा थियो। किन भन्दा अब 70-72 वर्षको बिचमा त अहिले ठ्याक्कै 90 साल पछि त 72 सालमा आयो नि त, त्यो त्यसले गर्दाखेरि के भयो भनेपछि नेपालमा अब ती पृथ्वीको त्यो भित्र गर्वमा चाहिँ पावर सञ्चित हुन यति 80-90 वर्षको बिचमा लाग्छ, त्यति बेला पछि त्यो टाइमभित्र नेपालको प्लेट कमजोर भएको हुनाले त्यो भित्रको त्यो इनर्जी बाहिर निस्किनुको लागि एकचोटि अवश्यै अब भूकम्प आउँछ भन्ने कुरा त यसले एकदमै प्रमाणित गरेको।
भूकम्पको कारण चाहिँ के होला जस्तो लाग्थ्यो तपाईँलाई आउनुभन्दा पहिला चाहिँ कुन कारण हुन्छ नि?
कारण अब मैले आफूले बुझेसम्म के हो भन्दाखेरि अब पृथ्वीको भौगोलिक संरचना बनावट कस्तो छ भने अब झन्डै हाम्रो यो पृथ्वीको जमिनबाट भित्र 100-150 किलोमिटर भित्र गयो भने यहाँ एउटा तरल पदार्थ छ, त्यो एकदमै उम्लिरहेको तरल पदार्थ छ। किन भन्दा हामीले एउटा त्यसको एउटा सामान्य इक्जाम्पलमा के भन्न सकिन्छ भने एउटा प्रेसर कुकरमा कुनै चिजलाई पकाउनको लागि अत्याधिक ताप दियो भने त्यो ताप बाहिर निस्किनको लागि त प्रेसर कुकरमा सिटी लाग्छ हो। सेम चाहिँ अब पृथ्वीको त्यो भौतिक संरचना त्यस्तो भएको हुनाले भित्रको ती तरल पदार्थहरू उम्लिरहेको स्थिति छ त्यो। अब त्यो उम्लिराख्यो भने त्यहाँ एकदमै ग्यास भरिन्छ, अब त्यो ग्यास भरिसकेपछि त एक ठाउँ न एक ठाउँबाट त बाहिर निस्किहाल्छ, तर त्यो ग्यास निस्किनको लागि त्यो कमजोर ठाउँ त्यसले खोज्छ कि। अब कमजोर ठाउँ भनेको के त भन्दाखेरि नेपाल जस्तै अब जापान भयो, चिली भयो, हाइटी भयो, जिउ कमजोर भूबनौट जहाँ कमजोर छ त्यहीँबाट नै त्यो निस्किने हो।
त्यो भूकम्प आएको समयमा तपाईँले मन्त्र सन्त्र त त्यस्तो त जप्नु भएन?
होइन होइन, अब त्यो मन्त्र खासै मैले अब त्यो मन्त्रमा म आफै त्यति विश्वास गर्दैन, किन भन्दा यो प्राकृतिक विपत्ति र यसको पावर म्याग्निच्युड पावर त्यो मन्त्र जपेर खासै केही होला जस्तो त मलाई लाग्दैन, त्यो आत्मसन्तुष्टिको लागि जप्नुहुन्छ कसैले, अब त्यो आफ्नो म आफू चाहिँ गरिनँ। किन भन्दा मैले यो प्रकृति मैले आध्यात्मलाई केही मान्छु र विज्ञान सासो सत्य हो, तर विज्ञानलाई अब त्यति विज्ञानलाई माइनस गरेर कोही पनि अगाडि बढ्न सक्दैन, त्यही भएर मन्त्र जपेर अब त्यो आत्मसन्तुष्टि गर्ने कुरा आफ्नै ठाउँमा होला होइन।
तपाईँले
मैले किन भन्दा त्यो धेरै छोटो समय भएको हुनाले त्यति बेला भगवान् सोच्ने आफ्नो एउटा आमाले आफ्नो बच्चालाई छोडेर भाग्छ भने त्यो भगवान् सोच्ने भन्ने त त्यो समय नै हुँदैन मान्छे
आफ्नो।
हजुर हजुर, त्यति बेला भाग्ने जस्तै कि त्यो सुरक्षित ठाउँ, जस्तै कि म यहाँबाट निस्केर बाटोमा गएँ, जस्तै कि दुई तर्फबाट घरहरू छ, त्यसमा फेरि बिचमा बिजुलीको लाइनहरू छ, यो कतै घर ढलेर च्याप्ने हो कि अथवा बिजुलीको लाइन ढलेर आफ्नो टाउकोमा आउने हो कि भन्ने त्यो स्थितिमा त्यो अन्यथा त्यो भन्दा दोस्रो विषयमा गएर सोच्ने समय नै थिएन.
अनि तपाईँ त्यो बाहिर निस्केपछि कति बेला कुन समयमा चाहिँ भित्र जानुभयो? अनि जानु त धेरै टास डर हुनुभयो. अनि
धेरै कस्तो भने अब त्यति बेला अब एउटा त्यो सिङ्गो एउटा म व्यक्तिको मात्र नभइकन यो सिङ्गो राष्ट्र नै त्यति बेला हल्लिराखेको बेलामा मैले एउटा सामान्य मेरो व्यापार सोचेर म भित्र गएर ढोका खोल्ने त्यो स्थिति हुँदै होइन. त्यो दिनभरि नै हामी कोही म लगायत यो एरियाकै जनताहरू कोही पनि भित्र पस्नु भएन. त्यस्तो पस्नै भएन. अब त्यो दिन होइन कि दुई तिन दिनसम्म अब राति गएर अब एयरपोर्टमा सुत्ने स्थिति अब त्यति बेलाको त्यो भयो स्थिति त अब
बाहिर सुत्नु भयो कति दिनसम्म बाहिर
धेरै दिन दुई तिन दिन हामी अब के अरे एयरपोर्टमा एयरपोर्टको गेट नै खाली पार्क बगैँचा छ त्यहाँ. अब हामी म मात्रै होइन एयरपोर्टका थुप्रै मान्छेहरू त्यहाँ गएर सुत्नु भयो. अब जहाँ जहाँ खाली ठाउँ छ अब यहाँ पर नमुना स्कुल छ प्रावि त्यहाँ सुत्नु भयो त्यो भेगका मान्छेहरू. यो बिचको मान्छेहरू एयरपोर्टको त्यो बगैँचामा सुत्नु भयो. यहाँदेखि अलि अगाडिको मान्छे त्यहाँ खुल्ला ठाउँ जहाँ छ त्यहाँ सुत्नु भयो. फेरि कस्तो भने अब भूपी शेरचनले एउटा कविता लेख्नु भएको छ. उहाँ पनि यहाँकै स्थानीय हुनुहुन्छ टुकिचेको. नेपाल हल्लै हल्लाको देश हो. ठ्याक्कै त्यो भूकम्पमा त्यस्तै भयो. यहाँ यथार्थ वास्तविक कुरा भन्दा नि अब हल्ला धेरै भयो. दुई बजे आउँछ अरे, चार बजे आउँछ अरे, पाँच बजे आउँछ अरे, अथवा दस म्याग्निच्युड भन्दा ठुलो आउँछ अरे. कसैले त यहाँसम्म पनि होइन, अब 35 गुणा ठुलो आउँछ र एउटा हल्ला भयो. किन भन्दा यो संसारमा अहिले 9.5 म्याग्निच्युड भन्दा ठुलो भूकम्प आएको छैन. तैपनि अब हल्लाले अब त्यति बेलाको विपत्तिको बेलामा मान्छेले एउटा सानो हल्ला गरिदियो भने मान्छेले त्यसकै पछाडि कुद्ने भएको हुनाले एयरपोर्टमा हामी एक दिनभरि त झन्डै एयरपोर्टभित्र रनवेमा पनि गएर बसेको स्थिति हो.
तपाईँ अघि भन्नुहुन्थ्यो के अरे तपाईँ वैज्ञानिकप्रति धेरै अवधारणा एउटा पोजिटिभ विचार राख्ने मान्छे व्यक्ति हुनुहुन्छ. अनि त्यो बेला त उहाँ मैले सुने अनुसार अनि अब ठुलो आउँदैन रे भन्ने होइन, तर तै पनि आउँदैन रहेछ भनेर तपाईँ किन चाहिँ बाहिर सुत्नु भयो धेरै दिनसम्म? फेरि
होइन त्यो आउँदैन रे भन्ने कुरा कस्तो भने त्यसले के एउटा कुरा के प्रुभ गर्छ भने वैज्ञानिक कतिपय वैज्ञानिक आधारहरू अनुसन्धान गर्दा गर्दै पनि त्यो अनुसन्धानको सीमाभन्दा बाहिर नागेर पनि हुन्छ. किन भन्दा योभन्दा पहिलाको विज्ञान वैज्ञानिकहरूले के भनेको थियो भने एकचोटि भूकम्प आयो भने फेरि त्यस्तै खालको अथवा त्यस्तै त्यही म्याग्निच्युडमा ठुलो भूकम्प आउँदैन भनेर योभन्दा पहिला भनेको. तर नेपालमा त्यसको ठिक विपरीत भइरहेको छ. किन भन्दा 29 गते फेरि पनि 6.8 म्याग्निच्युडको भूकम्प आएर 29 गते पनि धेरै क्षति भएको छ. त्यही भएर यो पृथ्वीको भित्र गर्वको कुरामा विज्ञान पनि केही पछि छ अहिलेसम्म.
त्यो दिनमा जुन अब वरिपरिको अलिअलि घरहरू चर्के होइन, डाँडाहरू भत्के, माथि होटेलहरू भत्के, अब स्कुलहरू त भत्के छैन होला वरिपरिको स्कुल र अस्पतालहरू
हजुर
केही भत्केको छ कि छैन स्वास्थ्य सामाजिक?
अहिले यहाँ यो जोमसम खासमा अब मुस्ताङ जिल्लाकै सदरमुकाम हो, यसमा घरहरू त थुप्रै भत्किएको छ. किन भन्दा यहाँ पारि यहाँबाट झन्डै 2 किलोमिटर अगाडि कालीगण्डकी पुलको छेउछाउमा झन्डै 8-10 घरहरू पूर्ण रूपमा भत्किएका छन् र त्यहाँका बासिन्दाहरू विस्थापित भएको छ. अब चर्किने भन्नुहुन्छ भने त्यहाँ नयाँ बनेका बिल्डिङहरू पनि पुरै चर्किरहेको छ. यहाँ ठिक यो जोमसुमको एयरपोर्टको पारिपट्टि झन्डै 1 किलोमिटरको आरपार पुरै भाँसिएर तल गइरहेको स्थिति छ. अहिले बर्खा सुरु भइसकेको हुनाले र यदि ठुलो अचानक अब हुन त यो ठाउँमा अलिक पानी कम पर्ने ठाउँ हो, अचानक त्यसरी अब दैवी विपत्ति भन्ने कुरो अब थाहा हुँदैन. अचानक पानी पर्यो, यस्तै 2-3 दिनको पानी पर्यो भने त्यो पहिरो गएर कालीगण्डकी थुनिने समयको स्थिति छ अहिले पनि. त्यस्तो एयरपोर्टको आसपास जमिन कमजोर भएको हुनाले थुप्रो ठाउँमा चर्केको स्थिति छ अहिले पनि.
तपाईँले केही अब भूकम्प आएको वरिपरि अलिअलि चर्केको यस्तो अब होइन समस्यामा तपाईँले केही हेल्पहरू मद्दतहरू केही पुऱ्याउनु भयो कि?
होइन त्यो त गरियो स्वाभाविक रूपमा. किन भन्दा अब एउटा नेपाली हुनुको हैसियतले जस्तो कि अब अत्याधिक क्षति भएको के अरे 1 नम्बरमा सिन्धुपाल्चोक हो, त्यसपछि काठमाडौँ, गोर्खा, धादिङ, यी बढी क्षति भएका जिल्लाहरू हुन्. र जस्तै कि यहाँ मुस्ताङमा क्षति भएन अथवा बागलुङमा क्षति भएन रुकुममा क्षति भएन रोल्पामा क्षति भएन अथवा कर्णालीमा क्षति भएन भन्ने त्यो कुरो होइन. यो सिङ्गो यो देशको विपत्ति हो, सम्पूर्ण नेपालीहरूको आफ्नो विपत्ति हो. हामीले सहयोग गऱ्यौँ, अब रेडक्रसबाट आर्थिक सङ्कलनको लागि आउनुभएको थियो, त्यहाँ सहयोग गरियो. त्यसपछि यहाँ जोमसोम एयरपोर्टको पुरुष समूहबाट आउनुभएको थियो, उहाँहरूलाई पनि सहयोग गरे. होइन आफूले सक्ने सहयोग चाहिँ गरियो र गर्नुपर्छ, किन भन्दा यो राष्ट्रिय विपत्तिको बेलामा मलाई परेन, म सेफ छु भन्ने कुरो. यसमा
फाइनेन्सियल सपोर्ट गर्नुभयो,
फाइनेन्सियल सपोर्ट गरियो
तपाईँले त्यो ठाउँमै गएर त्यस्तो चाहिँ के फिजिकली चाहिँ गर्नुभयो?
हजुर, त्यो फिजिकल्ली किन भन्दा अब त्यो गर्नुपर्ने दायित्व हो हरेक नेपालीको. त्यो मेरो आफ्नै अब आन्तरिक समस्या पनि होला, किन भन्दा म अहिले यहाँ अब सिङ्गै एक्लै सिङ्गल रहेको स्थितिमा म एउटा फिजिकल सपोर्ट चाहिँ गर्न सकिनँ. यो दुःखद कुरा पनि हो.
तपाईँको त्यो जस त्यो पसल अथवा त्यो भित्र मोबाइल दोकानमा चाहिँ केही चाहिँ भएन?
होइन, त्यस्तो मेरोमा त्यस्तो भएको छैन. होइन,
सामानहरू खस्ने
खासै त्यस्तो भएन.
भएन, तपाईँ जुन घरमा बस्नु त्यसको बनावट चाहिँ त्यस्तो राम्रो भएको कारणले हो कि के कारणले चाहिँ के त्यति असर भएन?
राम्रो भन्नाले अब कस्तो भने अब इन्जिनियरिङ बनावट त यहाँको होइन. होइन, अब प्रायःसो अब मुस्ताङ जिल्लाका पुराना जुन भौतिक संरचना छन् ती त अझै पुरानो, झन्डै अब 40-50-60 वर्ष पुरानो भौतिक संरचनाहरू. यहाँको बनावट कस्तो छ भने माटोबाट बनाउने यहाँको चलन छ, माटो नै माटो, ढुङ्गा हालिन्न. त्यसलाई अब स्थानीय भाषामा अब घ्याङ घ्याङ घर भनेर भनिन्छ. अब त्यो बिस्तारै अहिले यो आधुनिकतामा त्यो विस्थापित हुँदै गएको छ. अब अहिले पिलर सिस्टममा बन्दैछ. अब म बस्ने घर पनि अलि नयाँ नै हो, नयाँ भन्नाले त्यति नयाँ होइन, ठिकै मध्ये नयाँ भन्दा हुन्छ, र त्यति कमजोर थिएन. त्यही भएर यहाँ खासै त्यस्तो क्षति भयो.
कति पुरानो भयो यो घर? नयाँ हो कि कस्तो छ
यो घर? झन्डै 15 वर्ष जति पुरानो होला, किन भन्दा यहाँ 100 वर्ष 200-300 वर्ष पुराना घरहरू पनि छन्. यहाँ धेरै पुराना ऐतिहासिक घरहरू, जस्तो कि अब लोमानथाङ दरबार झन्डै 700 वर्ष पुरानो भनेर भनिन्छ, त्यो अहिले पुरै चर्केको स्थिति हो. माथि अब यहाँ अप्पर मुस्ताङ भन्नाले यहाँदेखि कागबेनी गाविसदेखि माथिका गाविसहरूलाई अप्पर मुस्ताङ भनिन्छ. त्यहाँ धेरै नै घरहरू भत्किएको अवस्था छ.
भविष्यमा फेरि पनि भूकम्प आउँछ कि भनेर तपाईँलाई डर त रहेछ होइन? त्यस कारणले भविष्यमा आइहाल्ने पनि अब के गर्नुपर्ने हो तपाईँको, अब के छ यसको विचार?
होइन, अब भविष्यमा सबभन्दा भविष्यमा अब भूकम्प त आउँछ. भूकम्प अब एकचोटि आयो अब रोकिहाल्ने, अब कहिले आउँदैन भन्ने कुरो होइन. यो आइरहन्छ, अब कति वर्षको ठ्याक्कै यति वर्षमा आउँछ भन्ने कुरो होइन. आउला अब ठिकै, अब 50 वर्षमा आउला, अब 100 वर्षमा आउला, 90 वर्षमा आउला, 80 वर्षमा आउला. एकचोटि पक्कै पनि आउँछ, पावर सञ्चित हुन्छ भनेर पहिले पनि भनिसकियो. अब मेरो सोचाइ भन्दा पनि अब राष्ट्रले अब नीति निर्माण गर्ने भनेको एउटा राज्यले हो, राष्ट्रले हो. किन भन्दा अब भूकम्पले नेपाललाई 90 सालमा तहस नहस गर्यो, 72 सालमा आयो भने यी त आइ नै रहन्छ भन्ने अब यसले एउटा शिक्षा हो. र अब के गर्ने भन्नको लागि यो राष्ट्रले नीति निर्माण गर्नु पर्यो. घरहरू हामीले कस्ता भूकम्प प्रतिरोधी घरहरू बनाउने, हाम्रा बाटाहरू, पुलहरू, यी जो सरकारी संरचनाहरू छन् यी हचुवाको भरमा. जस्तै मैले अब यहाँ कस्तो स्थिति छ भने अहिले नक्सा पास 3 तलाको छ, 7 तलाको बिल्डिङ ठडाइरहेको छ. यो हामीले व्यक्तिको पनि कमजोरी हो, किन भन्दा हामीले सरकार ठग्न खोज्यो. 3 तलाको नक्सा पास गराउने, 7 तला, तर त्यो घाटा त हामी आफैलाई भयो. कैयौँ घर ढलेर आफ्नै परिवारहरू घुमाइरहेको स्थिति छ. हामीले एउटा सरकार ठग्ने मात्रै अब कोसिस गऱ्यौँ. आखिर त सरकार भनेको नै जनता नै हो नि. हामीले अब कतिपय अब सरकारी पक्षको पनि कमजोरी होला. अब पैसाको भरमा ती नक्सा पास गराएर भोलि त समस्या हामी आफैलाई भयो, राष्ट्रलाई भयो. अब भनेको के हो भन्दा सरकारले एउटा त्यस्तो नीति ल्याउनु पर्यो. नीति ल्याएर त्यो कागजी नीतिले मात्र पनि केही हुनेवाला छैन, त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्यो. अब त्यो कुन ठाउँमा भौगोलिक संरचना हेरेर, अब काठमाडौँमा कस्तो घर बनाउने र कतिसम्म बनाउन सकिन्छ, अथवा ती पोखरामा कतिसम्म बन्न सक्छ, तराईतिरका त्यहाँका भौगोलिक बनावट कस्तो छन्, त्यो हिसाबले नक्सा पास गराएर अनि त्यो अनुगमन नक्सा पास गराउने मात्र होइन अब अनुगमन पनि गर्नु पर्यो. अब यदि मापदण्ड विपरीत कसैले घर बनाउन बनाइसकेको छ भने पनि त्यसलाई ढालेर अर्को नयाँ संरचना बनाउन सक्ने सरकारको हिम्मत पनि हुनु पर्यो.
अब तपाईँको यो अब परिवार बागलुङ र अथवा तपाईँ अहिले अहिले बसोबास गरेको जमसममा कस्तो घर चाहिँ बनाउनु पर्ला? भूकम्प आइहाल्यो भने बस्नको लागि भूकम्प परिवर्तन अथवा होइन घर चाहिँ कस्तो चाहिँ बनाउनु पर्ला?
हाम्रो कस्तो भने जस्तो कि अब भूकम्प आएको नेपालमा मात्रै होइन विश्वका धेरै देशहरूमा अब भूकम्प आएको छ. जस्तो कि जापानमा प्रत्येक दिन जस्तो भूकम्प गइरहेको हुन्छ. चिल्लीमा चिल्लीमा 9.5 रेक्टरको भूकम्प चिल्लीमा आइरहेको छ. त्यही भएको हुनाले अब हामीले पनि हाम्रो नेपालको संस्कृति हाम्रो नेपालको आर्थिक स्थिति जस्तो कि अब जापानको जस्तो घर हाम्रो नेपालमा बन्न नसक्ला किन भन्दा हाम्रो जनताको त्यति घर बनाउन सक्ने हैसियत त्यो छ कि छैन त्यो हिसाबले पनि हुन्छ. अर्को देशले के गर्यो भन्दा पनि हाम्रो एउटा भौगोलिक संरचना हाम्रो आर्थिक स्थिति हाम्रो एउटा सांस्कृतिक धरोहरलाई पनि जोगाइराख्ने हिसाबले अब त्यो घर बनाउनु पर्छ. अब अहिले अब उसले सरकारी निकायका यी शहरी विकास मन्त्रालयदेखि लगायत यी मन्त्रालयहरूले अब घरका डिजाइन गरिरहेको छन्. नेपाली जनताहरूको आर्थिक स्थितिले भ्याउन सक्ने खालका घरहरू बनाउनु पर्छ. जस्तै कि अब यी
अब यो ठाउँमा तपाईँ भन्नुभयो माटो घर ढुङ्गा घर प्रायः छ अरे, तिनीहरूलाई अब कसरी नयाँ बनाउने विचार तपाईँको?
अब मलाई के लाग्छ भने मुस्ताङ जिल्लाको सन्दर्भमा म के भन्छु भने मुस्ताङ जिल्ला एउटा हिमाली जिल्ला हो, यो चिसो हुने ठाउँ हो. यहाँ जस्तो कि ठुल्ठुला संरचनाहरू बनाउँदाखेरि अब भोलि भूकम्प प्रतिरोधि कसरी बनाउने भन्ने हिसाबमा यहाँ अत्याधिक जाडो हुने हिसाबले पनि यहाँ कस्तो भने अब व्यावसायिक हिसाबले अब दुई तलासम्म ठिक होला त्यसलाई मान्न सकिन्छ. किन भन्दा व्यावसायिक हिसाबले त एक तल्लाको घर बनाएर पनि अब त्यति व्यवसायलाई त्यसले कभर गर्दैन. र अन्य एउटा जनताको हिसाबले भन्ने भने एक तल्लाको घर र जापानको जस्तो काठको घर हुन जरुरी छ. किन भन्दा यहाँ काठको घर बनाउँदा एक त भूकम्प प्रतिरोधी भयो, अर्को के छ भने यहाँ फाइदा किन भन्दा यहाँ अत्याधिक जाडो हुने हुनाले यहाँको ती काठका घरहरू जुन अहिले पनि भित्र फर्निचरहरूदेखि लगाएर अब यहाँ टिप भनेर ठोक्ने चलन छ, काठ फलेक ठोक्ने चलन छ, त्यसले एकातिर भूकम्प प्रतिरोधी हुने भयो र अर्कोतिर जाडोबाट नै सेफ हुने हुनाले मुस्ताङको सन्दर्भमा भूकम्प प्रतिरोधी घर भनेकै काठको घर बनाउनु यहाँ सबभन्दा एक नम्बर. अब मुस्ताङमा अब त्यो हाइटको हिसाबमा दुई तल्ला भन्दा यहाँ उचित होला जस्तो.
फेरि यो मुस्ताङमा फेरि काठको समस्याहरू छ भनिन्छ, तपाईँ कस्तो विचार?
होइन त्यो काठको समस्या त छ तर जनसङ्ख्याको हिसाबले भन्ने भने अहिले मुस्ताङ जिल्लाको एजल जनसङ्ख्या भनेको 13,000 आसपास हो, 13,500. त्यसमा पनि झन्डै आधा जनसङ्ख्या अब सहरी क्षेत्र जस्तै पोखरा लगायत काठमाडौँ बुटौल भैरवा त्यो क्षेत्रमा अनि केही भाग अब तेस्रो मुलुक विदेशमा भएको स्थितिमा पनि अब यहाँ काठको अब समस्या त छ तर पनि यहाँ काठको अब प्रयोग ज्यादा नै हुन्छ. हुनसक्छ अब बाहिर जिल्लाबाट समन्वय गरेर ल्याउने कुरा हुनसक्छ. अब यहाँ अब जस्तै कि यो तल्लो भेग जस्तै कि यो 16 गाविसहरूमध्ये कागबेनीदेखि तल अझै विशेष गरेर यो मार्फादेखि तलका गाविसहरूमा हो वन क्षेत्र. अब त्यहाँ जस्तो कि अब कतिपय रुखहरू प्रशस्तै यहाँ रुख ढलेको स्थिति छ, त्यो त्यतिकै कुहिएर जाने स्थिति छ. अब त्यो किन भन्दा यो यहाँको यो यहाँको जङ्गलको खास गरिकन यो अन्नपूर्ण क्षेत्रमा पर्ने हुनाले एक्याबको उसमा छ, अन्डरमा छ. एक्याबसँग समन्वय गरेर ती अब खेर गइरहेको कार्यहरूलाई सदुपयोग गरेर त्यो गर्न सकिन्छ. किन भन्दा त्यति धेरै प्रशस्त जनसङ्ख्या भएको ठाउँ होइन, 13,000 जनसङ्ख्यालाई अब म्यानेज किन भन्दा पुराना संरचनाहरू नै प्रशस्तै छन्. अब नयाँ बन्ने संरचनाहरूलाई यी जङ्गललाई जोगाउनको साथसाथै ती संरचनाहरू नै बनाउनु पर्छ.
त्यो जुन जङ्गलसम्म घरहरू भत्किएको छ करिब होइन घर भत्कि त्यो भत्किन साथ हाम्रो यहाँको सरकार भन्नु जिल्ला प्रशासन अथवा यहाँ जो हुनुहुन्छ सरकारसँग होइन तिनीहरूले कसरी मद्दत पुऱ्याउनु भयो?
होइन त्यो गर्नुभएको किन भन्दा अब त्यहाँ जस्तो कि यो खास ठ्याक्कै यहाँ जुमसुममा ढलेको ठाउँ भनेको कुन हो भन्दा जुमसुमको यो कालीगण्डकीको ठिक्क पारिपट्टि घर 5-7 घर ढलेको. कस्तो भने त्यो एक त त्यसको भूगोल त्यसको जमिनको संरचना एकदमै कमजोर, किन भन्दा कालीगण्डकी छेउ छेउ त्यही खोला त्यहीबाट बग्ने अनि त्यो भित्रभित्रबाट नदीले खोलिरहेको स्थिति र त्यो हमेसा त्यहाँ पानी हुने हुनाले त्यसको जमिन नै एकदम कच्चा भयो अनि त्यसले 12 गतेको भूकम्पले हल्लाएपछि त्यो जमिन भित्रभित्रबाट के अरे माटो बगेपछि त्यो 13 गते त्यहाँको घरहरू ढल्यो 13 गते घरहरू ढले त्यस ढलेपछि अब किन भन्दा त्यहाँ त्यो व्यक्तिको घरमा चाहिँ ढलेन त्यहाँ के अरे सशस्त्र प्रहरीको क्याम्प पनि त्यो पहिरोले लैजाने स्थिति भएको हुनाले रातोरात सशस्त्र प्रहरीको क्याम्प पारी त्यो खेलकुदको मैदानमा सरेको स्थिति हो र ती घरहरूमा नेपाल अब किन भन्दा आर्मीले सुरुमा आर्मी सशस्त्रले गएर त्यहाँका घरका सामानहरू उठाउनेदेखि लिएर त्यहाँ जनताका ती कपडा लत्ता कपडाहरू निकाल्नेदेखि काम गरेका हुन् किन भन्दा आर्मी पुलिस पनि सरकारकै गृह रक्षा मन्त्रालय अन्तर्गत नै पर्छ सरकारले गर्ने भनेर मन्त्री प्रधानमन्त्रीहरू गर्ने कुरो होइन किन भन्दा यहाँको जिल्ला प्रशासन लगायत सिडिओ लगायत आर्मी प्रहरी सब सरकारकै अङ्गहरू हुन् त्यो काम भएको हो आफ्नो क्षमताले कति गर्न सक्ने हो त्यो चाहिँ गरेको स्थिति चाहिँ हो
अब तपाईँ अब भविष्यको अब आउने त्रास पनि छ तपाईँलाई डर पनि छ मानसिक रूपमा अब म एउटा डक्टरको हैसियतले अब किनभने तपाईँलाई एउटा चेक गर्न सक्छ होला कि किनभने अब तपाईँमा अझै पनि निन्द्रामा पनि भूकम्प आइरहेको जस्तो अनुभव होइन अनि त्यही अनुसार बसी पसलमा बस्दा बस्दा पनि आइरहेको जस्तो अनुभव दरत्रास छ तपाईँ जस्तो जस्तो पढा लेखेको मान्छे होइन त्यसो पनि दरत्रास छ भनेपछि अब मानसिक रूपमा अथवा अब यो फिजिकली शारीरिक रूपमा पनि कस्तो छ भनेर अब एउटा डक्टरको हिसाबले पनि मैले चेक गर्न सक्छ होला होइन किनभने त्यस्तो गर्दाखेरि अब तपाईँलाई कुनै कुन ढङ्गले कुन कारणसम्म होइन एफेक्ट परेको छ अनि कुन चाहिँ मानसिक रूपमा अथवा इमोसनली कस्तो भएको छ त्यसलाई चेक गरेर त्यसको इनर्जी लेभल कति छ कसरी घटेको छ कि बढेको छ त्यो चेक गर्छु एक्चुली त्यो पछाडि होइन दबाई तपाईँलाई दबाई दिनुपर्ने हो कि होइन त्यसपछि थाहा पाइन्छ है अनि ल तपाईँलाई अब यो इन्टरभ्यू लिएर धेरै धेरै तपाईँले पनि समय दिएको हुन् धन्यवाद होइन त्यति भन्दै अनि तपाईँ अब अन्तिममा केही भन्न चाहन्छु
होइन मैले त अब भन्न त मलाई धेरै नै भन्छ किन भन्दा अब कस्तो भने एउटा नेपालको यो विपत्ति भनेको एउटा जिल्ला अथवा एउटा व्यक्तिको विपत्ति होइन यो राष्ट्रिय विपत्ति हो अहिले विपत्तिले गर्दाखेरि अब अन्तर्राष्ट्रिय मिडियामा नेपालको छवि अब स्पष्ट रूपमा देखिरहेको छ कतिपय हाम्रा राष्ट्रियताका सवालहरू आइरहेका छन् जनजीविकाका सवालहरू आइरहेको छन् यसले सिङ्गो एउटा व्यक्तिलाई होइन सिङ्गो नेपाललाई असर परिरहेको छ चाहे व्यापारिक क्षेत्रमा होस् चाहे जुनसुकै क्षेत्र सांस्कृतिक क्षेत्रमा होस् हरेक क्षेत्रमा यसले असर त गरिरहेको छ अब जस्तै कि अहिले अब पुनर्निर्माण प्राधिकरण अब बनिरहेको छ प्रधानमन्त्रीको नेतृत्वमा अब भोलि त्यो बनिरहेको स्थितिमा अब त्यसले अब जस्तै कि या योभन्दा पहिला 2008 हाइटीको पनि त्यही सन्दर्भमा लिएर पनि यहाँ जोडिरहेको छ सायद त्यस्तो नेपालमा नहोस् अहिले अब विदेशी राष्ट्रहरूले नेपाललाई अब सहयोग जुटाउने भनेर अहिले यही आज 10 गतेदेखि दाताहरूको सम्मेलन नै हुँदैछ अब यो सन्दर्भमा अब दाताहरूले भोलि अब सहयोग पनि आउला तर हामीले हमेसा नेपालीहरूले अब दातामा पनि डिपेन्ड हुनु हुँदैन किन भन्दा अहिले लाखौँ करोडौँको सङ्ख्यामा नेपालीहरू पनि विदेश गइरहेको स्थिति छ त्यो रेमिटेन्स नेपालमा यति भित्रिन्छ त्यो रेमिटेन्सलाई हामीले सदुपयोग गरेर हाम्रा जो राष्ट्रका धरोहरू छन् जस्तै धरहरा भयो बसन्तपुर एरिया छ अब सिन्धुपाल्चोका कयौँ राष्ट्रिय धरोहरू छन् ती संरचना बनाउने भनेको हामी नेपालीले हो किन भन्दा नेपाली जस्तो कि हामी 3 करोड नेपालीले एउटा हाम्रो राष्ट्र बनाउने हो भनेपछि कुनै पनि नेपाली त्यस्तो छैन होला जस्तो छ एजोल नेपाली सबै 3 करोड भन्न सकिँदैन कतिपय अब त्यो स्थिति पनि नहोला तर प्रत्येक नेपाली एउटा राष्ट्र बनाउने हो भने 2000, 4000, 8000, 10000 कुनै पनि नेपालीले नदेला भन्न सकिँदैन त्यो ती आर्थिक सङ्कलन गरेर हाम्रा राष्ट्रिय धरोहर जो भोलि गएर जस्तै कि मानिलिनुहोस् कुनै देशले म यो धरहराको म जिम्मा ल्याइदिन्छु भने मानिन्छ XYZ कुनै एबिसिडी कुनै देशले धरहरा बनाइदिएला त्यति बेला उसले के भन्छ नेपालको धरहरा म मैले बनाएको भनेर उसले भन्यो भने हामी नेपालीको स्वाभिमान कहाँ हुन्छ त्यही भएर हाम्रा जो राष्ट्रिय धरोहरहरू हुन् ती सबै नेपालीले बनाउनुपर्छ नेपालीका श्रम र नेपालीका मेहनतले बनाउनुपर्छ र त्यसको लागि सरकारले त्यो सोचोस् किन भन्दा नेपाल बनाउने हामीले हो छिमेकी राष्ट्रहरूले सहयोग मात्र माग्ने हो किन भन्दा त्यो नेपालीको नेपाल सरकारले यो कडाइका साथ लागू गरोस्, यो अहिले जो संविधान पनि बन्न गइरहेको सन्दर्भ हो, भोलि कार्यान्वयन भएन र अहिले हामीले योजना मात्र बनायौँ भने केही मतलब हुँदैन, जति सक्दो छिटो अथवा पाँच वर्ष सात वर्ष जति सक्दो यी सम्पदा हामीले बनाउन सक्यो भने, किन भन्दा नेपाल अहिले एउटा टुरिज्म सेक्टरले नै धेरै ठाउँमा रोजगारीको अवसर लगायत आर्थिक पाटोलाई धेरै सपोर्ट गर्ने टुरिज्म सेक्टर हो, टुरिज्म सेक्टरलाई सबभन्दा छिटो उठाउन सकिएन भने नेपाल त्यसै त युद्धले सय वर्ष पछाडि धकेलियो, पचास वर्ष पछाडि धकेलेको स्थिति छ, अब यो भूकम्पबाट छिटै उठ्न सकेन भने नेपाल अझै धेरै पछाडि जान्छ, त्यसले त्यही भएर सरकारले यसमा धेरै ध्यान दिन एकदमै जरुरी छ, मेरो भन्नु त्यति नै हो।
हस् त, तपाईँले राम्रो विचार राख्नुभयो अन्तमा, त्यति भन्दै अब आजको इन्टरभ्यू हामीले सकेन है,
धन्यवाद यहाँलाई पनि बोल्ने मौका दिनुभएकोमा,
धन्यवाद धन्यवाद।